ओके अनि यसको खास उद्देश्य चाहिँ हामीले कसरी मण्डलीका प्रियहरूलाई जागृतिमा, होइन अङ्ग्रेजीमा रिन्युअल भन्छ, परमेश्वरमा अझै नजिक जागृति गर्ने, अथवा अर्को शब्दमा भन्नु पर्दाखेरि एज अ क्रिस्चियन पवित्र आत्माको अगुवाईमा हामी जब सेवा गर्छौँ जिउँछौँ कस्तो हुन्छ, परमेश्वरको वचनले के भनेको छ। अनि यो जागृति खासमा विशेष गरी तपाईँलाई मैले अस्तिदेखि सम्झाइराखेको, हामीले कुनै पनि कुरा बाइबलबाटै सुरु गर्छौँ, बाइबल अध्ययन नै मुख्य मानिसहरूलाई ख्रिस्टमा ल्याउनु होस् अथवा उनीहरूलाई ख्रिस्टमा परिपक्वता बनाउनु अथवा उनीहरूको चिसोपनलाई फेरि जागृतिमा ल्याउनु, यो सबै परमेश्वरको वचनद्वारा हामी गर्छौँ। किनभने परमेश्वरको वचनमा जब हामी जान्छौँ हामीलाई परमेश्वरको आत्माको शक्ति मिल्छ। परमेश्वरको आत्माको शक्ति बिना हामीले गरेका कामहरू खासै काम लाग्दैन। यो कुरो चाहिँ एकदम बुझ्नुपर्ने कुरा चाहिँ यो हो। धेरैचोटि एउटा किताबमा पढेको थिएँ मैले, किताब भन्दाखेरि कमेन्ट्रीमा, हामीहरू ख्रिस्टमा विश्वास गर्दाखेरि कुन उमेरका हुन्छौँ, त्योभन्दा अगाडिको जीवनहरू कस्तो थियो, अनि फेरि ख्रिस्टमा परिपक्वतामा बढ्नलाई चाहिँ त्यो पहिलाको पुरानो जीवन कति समय हामीले जिइसकेका थियौँ, कस्ता बानीहरू छन्, त्यस्तै किसिमले समय लाग्छ भनेर एउटाले भन्थ्यो। त्यसको मतलब चाहिँ के हो भनेदेखि, हामी जति कुराहरू हाम्रो आदतहरू परेका हुन्छन् क्रिस्चियन नहुँदाखेरिको, हामीमा नयाँपन आउनलाई, नयाँ कुरा सुरु गर्नलाई, पहिलाको कुराहरू बिर्सिनलाई टाइम लाग्छ बुझ्नलाई। अब धेरै जस्तो त अब पक्का ख्रिस्टमा विश्वास गरेपछि हामीले पुरानो कुरा छोडेका हुन्छौँ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि भनेर हामी बाइबलमा पढ्छौँ। नयाँ जन्म नभइकन कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन अथवा परमेश्वरको सम्बन्धमा आउन सक्दैन। यो सुसमाचारको सबभन्दा चुरो कुरा त्यो हो, नयाँ जन्म। त नयाँ गरी जन्मिएको मान्छेहरूले चाहिँ कस्तो खालको व्यवहार गर्नुपर्छ त भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। अनि धेरैचोटि म तपाईँलाई भन्छु, मैले अनुभव गरिराखेको, देखिराखेको, अनि म आफ्नो जीवनको बारेमा विचार गरेँ भने, मैले जति पनि तालिमहरू, जति विभिन्न खालको संस्थाहरूमा काम गरेर अनि उनीहरूको शिक्षाको अनुभव गरेको छु, नेपालको परिप्रेक्ष्यमा मात्रै नभएर अरू देशको, होइन, म जुन बेलामा ओएममा पानी जहाजमा सेवा गर्थे त्यहाँ धेरै देशका 40 देशका मान्छेहरू हुन्थे, अनि त्यहाँ एकदमै दिनको सुरु चाहिँ डिभोसन भन्छ। अब डिभोसन भन्ने बित्तिकै वास्तवमा हामी कतिजना क्रिस्चियनहरूको जीवनमा यो प्योर डिभोसन सुरु भए हुँदैन। यो प्योर डिभोसन भनेको चाहिँ बिहानको समय, अथवा कसै कसैलाई बिहानको समय नमिल्न सक्छ, तर परमेश्वरसँग बिताउने समय, अनि त्यो ठाउँमा चाहिँ त्यो डिभोसन भनेर चाहिँ परमेश्वरको वचनको सिद्धान्तहरूलाई चाहिँ एकदम क्लियर प्रकारले कसरी पवित्रतामा हिँड्ने भन्ने कुराहरूलाई चाहिँ एकदम प्रष्टसँग सिकाएको हुन्थ्यो। अनि मलाई एउटा कुरा याद छ, अहिले म एक्लै हो, त्यो बेलामा बे गरेका छैन, अनि धेरै जस्तो मान्छेहरू बे नगरेकै मान्छेहरू हुन्थ्यो त्यहाँ। अनि मेरो अनुभव के छ भने नि, त्यहाँ चाहिँ कस्तो हुन्थ्यो भने, परमेश्वरको वचनको शिक्षा यति सिधा प्रकारले हुन्थ्यो, कुनै पनि मान्छेको जीवनमा सानो पनि मिस्टेक, कुनै पाप, कुनै गलत कुरा लुकेको छ भने उसले ठाडो अनुहार लाएर त्यहाँ बस्न सक्ने अवस्था थिएन, किनभने त्यो परमेश्वरको वचनबाट यस्तो प्रकारले हरेक दिन बिहान डिभोसन 1 घन्टा सिकाइएको हुन्थ्यो, प्रार्थनामा समय बिताइएको हुन्थ्यो, अनि बिहान सबैले ग्रुप ग्रुपमा प्रार्थना गर्नुपर्ने हुन्थ्यो, परमेश्वरसँग समय बिताएर मात्र त्यो दिनको काम, आफ्नो आफ्नो काम पनि हुन्थ्यो, त्यो काम गर्नुपर्ने हुन्थ्यो। म तपाईँलाई यो किन बताइरहेको छु, हाम्रो नेपालको चर्चहरूको परिप्रेक्ष्यमा चाहिँ धेरै कमजोरीहरू छन्। धेरै मान्छे सुसमाचार सुनेर विश्वास गर्छन्, मण्डली वृद्धि छ, विश्वासीहरू बढिराखेका छन्, बप्तिस्माहरू भइराखेका छन्, ठाउँ ठाउँमा चर्च सुरु भएको छ। तर तपाईँलाई म भन्छु, मेरो एब्जर्भेसन भने बुझ्नुहुन्छ, मेरो मूल्याङ्कनमा हाम्रो नेपालका विश्वासीहरू चाहिँ जरा धेरै तल नभएको, एकदम माथि माथि देख्छु म। अनि धेरैचोटि हामीमा पवित्रताको कुरामा धेरै कमी छ, पाप क्षमाको कुरामा धेरै कमी छ, लोभलाई त्याग्ने कुरामा कमी छ। मान्छेको जीवनमा लोभ एकदम छर्लङ्ग देखिन्छ। अब डाहा गर्ने कुरा, एकअर्कामा तितोपना राख्ने कुरा, एकअर्कामा के भन्छ त्यसलाई मुटाव हुने कुरा एकदम छर्लङ्ग देखिरहेको हुन्छ। तपाईँलाई म यो क्लास गर्दै गर्दा किन म त्यो कुरा सम्झाइरहेको छु भनेदेखि, त्यो चाहिँ सबभन्दा बेसिक कुरा हो। पवित्रता सबभन्दा बेसिक कुरा हो। त्यस कारण आजको खण्डमा हामी जानेछौँ, अनि फेरि पनि तपाईँलाई म दोहोऱ्याउँछु यो बाइबल अध्ययनको कुरा, यो वचन पढ्ने कुरा, त्यसलाई अवलोकन गरेर त्यसबाट डिस्कभरी गर्ने कुरा जुन चाहिँ हामीले अर्कोमा हेर्छौँ, अनि त्यसलाई आज्ञा पालन र प्रार्थना अरूलाई बाँड्ने, अनि यो जुन तपाईँलाई मैले घरिघरि भन्ने गरेको छु, यो सातवटा लेसन, एउटा यसमा चाहिँ चारवटा फरक फरक कुरा छन्। पहिलो कुरा चाहिँ बाइबलको अवलोकनको कुरा भयो, दोस्रो कुरा चाहिँ त्यसको मतलब चाहिँ के हो त, त्यसलाई सही प्रकारले इन्टरप्रेट गर्ने, बुझ्ने। अब तपाईँलाई मैले अहिले के भन्छु भने नि, अहिले देखिएका धेरै चर्चहरूमा, यहाँसम्म कि मूल चर्चहरूमा पनि कतिजना पास्टर अगुवा टिचरहरूको चाहिँ त्यो बाइबलको इन्टरप्रिटेसन कहिलेचोटि कतिचोटि चाहिँ ठिक छैन। त्यो बाइबलको इन्टरप्रिटेसनलाई ठिक नहुँदाखेरि धेरै ठुलो समस्या हुनसक्छ। त्यस कारणले कुनै पनि कुरा पढ्दाखेरि त्यसको बारेमा सही अर्थ लगाउन पनि जान्नुपर्छ। त्यस कारणले बाइबल हामीले तालिम लिनु जरुरी छ भन्ने कुरा बुझिन्छ, होइन अर्थ। अनि त्यसको बारेमा चाहिँ हामीले के गर्नुपर्ने, त्यो चाहिँ एप्लिकेसन, त्यसपछि अरूलाई बाँड्ने कुरा। अनि यो सातवटा पोइन्ट तपाईँलाई म घरिघरि सम्झाउँछु। पहिलो पोइन्ट, कुनै बाइबलको खण्ड पढ्ने, त्यसलाई धेरै पटक दोहोऱ्याएर त्यो चाहिँ आफ्नै शब्दमा पनि बुझ्न सक्ने, भन्न सक्ने हुने, त्यही खण्डलाई हरेक व्यक्ति, अगुवा मात्रै होइन। त्यस कारणले म तपाईँलाई के भन्छु भनेदेखि, विशेष गरी यहाँ यो खालको बाइबल अध्ययन अथवा कुनै पनि संगति दुईटा किसिमको हुन्छ, जागृति झुन्ड भन्छु मैले, अनि यहाँ चाहिँ स्पिरिचुअल फर्मेसन ग्रुप भन्छ, होइन। स्पिरिचुअल फर्मेसन भनेको चाहिँ कुनै पनि व्यक्तिमा आत्मिकीपनामा डोर्याउने त्यो झुन्डले चाहिँ उनीहरूमा परमेश्वरको आत्मासँग, यसु प्रभुसँग सम्बन्धमा गहिरोमा ल्याउने, आत्मिकी कुरा सुनेर त्यसलाई पछ्याउने खालको व्यक्ति बनाउने, यो सबभन्दा मुख्य यो झुन्डको उद्देश्य हो त्यो बाइबल अध्ययन। त्यस कारण दुई किसिमको मैले भनेको छु, एउटा किसिमको चाहिँ नयाँ मान्छेहरूसँग गरिने, सुसमाचारीय हुनसक्छ, यही प्रश्न तपाईँले तर अलिकति बाइबल खण्ड चुन्दाखेरि चाहिँ अलिक फरक किसिमले चुन्नुपर्ने हुन्छ, होइन। जस्तो तपाईँले सुरुको मान्छेलाई पवित्र आत्माको वरदान, रोमी 12 अध्याय अथवा पहिलो कोरन्थी 12 अध्यायको कुरा हेर्नुभयो भने चाहिँ तिनीहरूले त्यति बुझ्दैन, तर उत्पत्तिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, अथवा परमेश्वरको प्रेम, अथवा योहन्नाको सुसमाचार यहाँबाट गर्नुभयो भने चाहिँ नयाँ मान्छेलाई काम लाग्छ, होइन। त्यस कारण दुईटा खालको तपाईँले यही कुरा, यही बाइबल स्टडी दुई किसिमको, एउटा चाहिँ नयाँ मान्छे जो ख्रिस्टलाई विश्वास गरिसकेका छैन, उनीहरूलाई कसरी बाइबल अध्ययनद्वारा उनीहरूलाई ख्रिस्ट परमेश्वरको बारेमा थाहा दिने, होइन भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। अर्को कुरा चाहिँ वास्तवमा चुनौती चाहिँ के छ भने, मान्छेहरूले हामीले भनेको कुरा उनीहरूले विश्वास गर्नुभन्दा पहिला भन्छ, हाम्रो पनि त यस्तै कुरा छ नि, तैँले तेरो कुरा भन्छस्, मैले मेरो कुरा भन्छु, तिम्रै कुरामा मैले किन विश्वास गर्नु पर्यो भन्दाखेरि, बाइबलले नै बाइबलको बारेमा सत्य कुराहरूको प्रमाणहरू प्रशस्त दिएको छ. त्यो चाहिँ जुन हामीले तपाईँहरू जतिले युहन्नाको सुसमाचार हामीले जुन अध्ययन गरेको थियौँ त्यहाँ हेर्नुभयो, येशु प्रभुले कति धेरै प्रमाणहरू दिनुभएको थियो, गवाहीहरू दिनुभएको थियो, अनि वास्तवमा पटक पटक भविष्यवाणीहरू दिनुभएर त्यो पुरा भएको. परमेश्वरले अब्राहमलाई चुनेको कुरा ऐतिहासिक कुरा, वास्तवमा बाइबलको पुरानो नियमदेखि पुरै इजरायल जाति खडा छ अहिले, त्यसको टोटल इतिहास छ. येशु प्रभुको जन्म अनि त्यसपछि क्रुसमा मृत्यु, गाडिएर तेस्रो दिन बौडी उठेर स्वर्ग जानुभएको, अनि चेलाहरूले येशु ख्रिस्टको जीवनी सुसमाचार लेखेको, त्यसपछिका पत्रहरू, यो सबै ऐतिहासिक छ, एकदम प्रष्ट छ. अनि त्यसै कारणले हामीले परमेश्वरलाई अध्ययन गर्दाखेरि परमेश्वर को हुनुहुन्छ उहाँको बारेमा पहिला राम्रोसँग विचार गर्नु पर्यो. एकजना पास्टरले भन्नुहुन्थ्यो, तपाईँ जब जब प्रार्थना गर्न अगाडि बढ्नुहुन्छ तपाईँले को कस्तो खालको व्यक्तिसँग प्रार्थना गर्दै हुनुहुन्छ, कुरा गर्दै हुनुहुन्छ, त्यो व्यक्तिको बारेमा 30 सेकेन्ड सोचेर कुरा गऱ्यो भने त्यो प्रार्थना अर्कै हुन्छ. तर तपाईँलाई थाहा छ, म यो कुरा क्लियर भन्छु तपाईँलाई, धेरै मान्छेहरू प्रार्थना गर्दाखेरि सायद परमेश्वरको महिमाको कुरै गरिरहेको हुन्छ, तर दिनदिनको जीवनमा कुराकानीको बेलामा एकअर्कासँग कुरा गर्दाखेरि चाहिँ हामीले यस्तो प्रकारले बोल्दछौँ लाग्दछ कि उसको जीवनमा परमेश्वरको उपस्थिति छैन, परमेश्वरले देखेको छैन. त्यस कारण यो क्रिस्चियन जीवनमा त्यो कुरोमा एउटा के भन्छ त्यसलाई, एउटा परिवर्तन आउनु पर्यो. हामीले कुनै 24 घन्टा परमेश्वर उपस्थित हुनुहुन्छ हाम्रो जीव हृदयमा, किन बाइबलमा क्लियर भन्छ हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो. त्यस कारणले यो परमेश्वरको बारेको सोचाइ सबभन्दा महत्त्वपूर्ण हुन्छ हामी हरेक विश्वासीको लागि. अनि कतिचोटि तपाईँलाई परमेश्वरले उहाँको राज्यमा उहाँको शक्तिद्वारा नचलाएसम्म तपाईँ र मेरो सेवकाईको काम छैन. हामी बोल्न सक्छौँ, हामी शिक्षा छ, हाम्रो अनुभव छ, यो के पनि होइन, पवित्र आत्माको उपस्थिति र तपाईँ र मलाई चलाउन सक्ने हामीमा पवित्रता, हामीमा समर्पणता, हामीमा केवल परमेश्वरको वचन अनुसार हिँड्ने चाहना हो, यो कुरा महत्त्वपूर्ण छ. त्यस कारणले कतिचोटि तपाईँ र म अरू मान्छेहरू जसले हामीलाई दुःख दिएका छन् अथवा जु संसारिक कुराहरू, राजनीतिका कुराहरू, कहिलेकाहीँ के गरिरहेछ भने नि मान्छेहरूले गरेको कुरा चाहिँ हामीलाई त्यति ठुलो लाग्दैन. क्रिस्चियनहरूले, हुन त उनीहरूको विरुद्ध म गर्दिनँ, खालि उदाहरणको लागि भन्दा छु, क्रिस्चियनहरूले हामी पनि एउटा सिट पाउँछौँ भनेर कतिवटा पार्टी खोले, उनीहरूले मिल्न पनि सकेनन्, भरे अहिले यतानुता हरकुत्ता, उनीहरूको समानुपातिकमा त कति पनि भोट पनि आएन क्या अरे, होइन? तर तपाईँलाई थाहा छ उनीहरूले गरेको तरिका फरक थियो, गलत थियो. एउटा ख्रिस्टमा विश्वास गरेका मान्छेले उनीहरूले के गर्नु पर्यो, प्रार्थना गरेर त्यो नाम आउने, कुनै व्यक्तिको नाम आउने, एउटा पार्टीको नाम आउने कुरामा चाहिँ एउटा बनाउनु पर्छ. उनीहरू सबैले विश्वास प्रार्थना गरेर हरेक सम्पूर्ण देशभरिका क्रिस्चियनहरूलाई एउटा ठाउँमा हाल्नलाई उत्प्रेरित गर्नुपर्थ्यो, त्यो परमेश्वरको इच्छा चाहनु पर्छ, म हुनुपर्छ भन्ने कुरा त परमेश्वरको इच्छा होइन नि. एउटा विश्वासी व्यक्ति जो नैतिकवान हुन्छ, जो परमेश्वरको पवित्रतालाई रुचाउँछ, विनम्र हुन्छ, सत्यवादी हुन्छ, धार्मिक हुन्छ, यो सबै कुरा भएको व्यक्ति चुनिनको लागि हरेक क्रिस्चियन एक भएर आएको भए त्यो बाइबलीय हुन्थ्यो. हुन त यो राजनीतिलाई क्रिस्चियन यो धर्मसँग जोड्ने कुरा बाइबलमा छैन, येशु प्रभु नै संसारमा जन्मनु हुँदाखेरि रोमी साम्राज्यको अधीनमा इजरायलीहरू थियो, अनि त्यो इजरायलीहरू रोमी साम्राज्यको अधीनबाट पछि स्वतन्त्र भयो, होइन? अहिले चाहिँ इजरायल भन्ने देश छ, उनीहरूकै शासन छ, यो कति 50-60 वर्ष कति हुन थाल्यो. यो सबै कुरा हामीले बाइबलमा हेऱ्यो भने राजनीतिक कुरामा भाग लिनु हुँदैन भन्ने छैन, तर परमेश्वरको पवित्रता र वचनको निर्देशन चाहिँ क्रिस्चियनको लागि एक नम्बरमा महत्त्वपूर्ण हुनुपर्छ. त्यो चाहिँ कसैले नदेख्दा पनि, अक्रिस्चियनहरूको बिचमा पनि, हर अवस्थामा परमेश्वर हाम्रो हृदयमा पवित्र आत्माद्वारा रहनु हुने हुनाले हामीले क्रिस्चियन हिँडाइ कसरी हिँड्ने भन्ने कुरामा हामी प्रष्ट हुनुपर्छ. यहाँ त म भन्ने कुरा त कहिल्यै आउँदैन। परमेश्वरले हामीलाई कुनै ग्रुपको एउटा लिडर अगुवा चुन्ने इच्छा गर्नुभयो भने उहाँले चुन्नुहुन्छ, हामीले त्यसलाई काम गर्ने गरी यता र उता मिलाएर अनि त्यसको लागि बढ्यो भने त्यो त संसारिक भयो नि, अनि त्यो पद पाएन भनेर अनि हामी अर्को बाटो जाने फुटाउने, यो सबै परमेश्वरको काम होइन। यो शारीरिक यो थाहा पाउनु पर्यो, बाइबलमा थाहा पाउनु पर्यो। यो राजनीतिको कुरा छुनु थिएन, मैले तपाईँलाई खालि मैले एउटा उदाहरण दिएको ह्युमन नेचरको, मानिसहरूको स्वभावको उदाहरण तपाईँलाई मैले दिन प्रयास गरेको होइन। त्यसकारणले यो बाइबल यो जुन चाहिँ जागृति ग्रुप तपाईँलाई मैले भनेको छु दुई किसिमको, एउटा चाहिँ सुसमाचारीय जो चाहिँ अख्रिस्चियनलाई पनि निम्तो दिएर उनीहरूसँग बाइबल स्टडी गर्ने, अर्को चाहिँ हामीहरू विश्वासी विश्वासी अथवा क्रिस्चियन सायद हुनसक्छ, एउटै मण्डलीका अगुवाहरू हुनसक्छ अथवा अन्य कुनै एउटै के भन्छ संस्थाको स्टाफहरू हुनसक्छ अथवा कुनै अर्को व्यक्ति हुनसक्छ। अनि यो चाहिँ के छ भने हामीले घरेलु सङ्गतिको कन्सेप्ट ल्याइराखेको सधैँ नै हो, तर मेरो समयमा म जुन बेलामा योभन्दा करिब करिब कति सालको कुरा होला भने 1987 त्यहाँदेखि चाहिँ मैले गरेन, 88 त म ओएममा गयो, त्यहाँदेखि फर्केर आएर 89 अमेरिका आयो, त्यहाँबाट फर्केर गएपछि पनि घर सङ्गति लियो हो, तर त्यसपछि अर्कै चर्चमा म पहिला आराधनामा, अनि तपाईँलाई म भन्छु 6 घरेलु सङ्गति म गर्थेँ। अनि त्यो घरेलु सङ्गतिहरूमा अनि हामी विद्यार्थी हुँदाखेरि विद्यार्थीहरूको बाइबल अध्ययन हुन्थ्यो, यी सबै कुरामा झन्डै झन्डै अहिले मैले तपाईँलाई देखाएको जस्तै डिस्कस र छलफलको बाइबल अध्ययन हुन्थ्यो, लेक्चर दिने चलन थिएन, सबैले बाइबल पढेर त्यसको कुराहरू खोज्नु पर्थ्यो, हरेक व्यक्तिले पार्टिसिपेट गर्नुपर्थ्यो। त्यो अहिले बिग्रिँदै बिग्रिँदै गएर के भयो भने लेक्चर एउटा अगुवा आउँछ अनि घर घरेलु सङ्गति होस्, जवान सङ्गति होस्, प्रार्थना मिटिङ होस्, एकजनाले लेक्चर दिन्छ, त्यो बिब्लिकल खासको होइन, त्यसरी बाइबल स्टडी गर्ने होइन। त्यसरी किन होइन भने त्यो जो मान्छे सिकाउँछ उसले मात्रै एकछिन पार्टिसिपेट गर्छ, त्यसो गर्दाखेरि अरूले सुनेर एकछिन एक्साइटेड हुन्छ तर उनीहरूले त्यो कहिल्यै पनि आफैलाई विकास गरेर अरूलाई सिकाउन सक्ने हुन सक्दैन। सबैलाई सिकाउने अगुवाको उत्पादन गर्ने हो भने चाहिँ यो डिस्कभरी बाइबल स्टडी पार्टिसिपेटोरी भन्छ, हरेक व्यक्तिको संलग्न भएर गर्ने बाइबल स्टडी यो सुरु गर्नै पर्छ। यो नै तपाईँलाई सबभन्दा ठुलो जोडले म दिन चाहन्छु, किनभने जब जति छिटो तपाईँले सुरु गर्नुहुन्छ त्यति छिटो हो तपाईँले आफूभन्दा अर्को अगुवाहरू उत्पादन गर्नुहुन्छ। यो अगुवाहरू उत्पादन नहुँदाखेरि मण्डलीको खास वृद्धि चाहिँ क्वालिटीमा हुँदैन, क्वान्टिटीमा हुनसक्छ, किनभने एकजना दुईजनाले धेरै मान्छेलाई ल्याउन सक्छ। अनि अर्को कुरो, मान्छेहरू बाइबल स्टडीमा आउन सक्छन् तर क्वालिटीमा मान्छेहरूको आत्मिकी जीवनमा क्वालिटी ल्याउने हो भने चाहिँ हामीले डिस्कभरी खालको बाइबल अध्ययन एकजना लिडरले लेक्चर दिने होइन, सबै मान्छे मिलेर उत्तिकै पार्टिसिपेन्ट, त्यो मुख्य लिडरले चाहिँ त लेक्चर दिने भन्दा पनि उसले सबभन्दा बढी त्यसमा चाहिँ खालि फेसिलिटेट भन्छ सहकार्य मात्रै गर्ने, बाइबलको उत्तर खोज्ने, त्यसबाट आन्सर पत्ता लगाउने, प्रश्न गरेर, त्यो सबै काम चाहिँ हरेक मेम्बरहरूले गर्छ। त्यस कारण मेम्बरहरूलाई कण्ठ हुन्छ, जब तपाईँले कुनै खण्ड पढेर आफैले उत्तर निकाल्नु भयो भने त्यो सबै कण्ठ हुन्छ। जब यस्तो खालको बाइबल अध्ययन हुन्छ तब तपाईँले के गर्नुहुन्छ, धेरै टिचरहरू धेरै अगुवाहरू उत्पादन गर्न थाल्नुहुन्छ, किनभने उसलाई तपाईँले यसरी सिकाउनुहुन्छ, जुन चाहिँ झुन्ड खडा गर्ने हो त्यो झुन्ड खडा गरेपछि त्यो झुन्डमा एकजना व्यक्तिले लिड गर्छ, त्यो व्यक्ति चाहिँ अलिकति तालिम पाएको व्यक्ति हुन्छ, उसले चाहिँ कसरी के गर्दैछ, उसको लक्ष्य के हो, त्यसको उद्देश्य के हो कुरा गर्ने हो सबै उसलाई पहिल्यै थाहा हुन्छ। त्यसरी झुन्डको मान्छेहरूलाई तयार गर्दै, उनीहरूलाई ओरिएन्टेसन दिँदै, उनीहरूलाई फेसिलिटेट गर्दै अनि बाइबल अध्ययन गराउँछ, अनि त्यो खण्डमा सिक्नुपर्ने कुरा चाहिँ सही खालको प्रश्नद्वारा त्यो अध्ययन गर्ने व्यक्तिहरू व्यक्तिलाई नै पत्ता लगाउन लाउँछ, उसले खालि प्रश्न मात्रै गर्ने। त्यसकारण यो बाइबल स्टडीमा सबभन्दा महत्त्वपूर्ण कुरा नै सही खालको प्रश्न, यो कुरो तपाईँलाई म भन्दै गर्छु। त्यस कारणले आज मैले छोटकरीमा यो झुन्न कसरी गर्ने, त्योभन्दा पहिला तपाईँलाई मैले अलिकति यो अघि भनेकै कुरालाई दोहोऱ्याउन चाहन्छु। त्यो चाहिँ के भनेदेखि, यो डिस्कभरी बाइबल स्टडी दुई किसिमको मैले भनेको छु। एउटा चाहिँ विश्वासीहरू अथवा परिपक्व भइसक्या भन्नेहरूलाई पनि गर्न सकिन्छ, किनभने हामी अझै अझै सक्षम हुन चाहन्छौँ, अझै उत्साहित हुन चाहन्छौँ, अझै एक अर्काबाट इक्विप्ड भन्छ, अलिक सिप थप्ने, सुसज्जित हुने, तालिम प्राप्त गर्ने, ताकि हामी प्रभावकारी हुन सकौँ। अर्को चाहिँ नयाँ व्यक्तिहरूलाई गर्ने। त्यसैले यो नयाँ व्यक्तिहरूलाई गर्ने सम्बन्धी कुरामा हामी अर्कोचोटि गर्छौँ। तपाईँलाई आज म सरसर्ती यो कसरी गर्ने भन्ने कुरा अलिकति बताएपछि, त्योभन्दा पहिला मैले विचारेको थिएँ कसरी स्टार्टिङ स्पिरिचुअल फर्मेसन ग्रुप, कसरी यो नयाँ ग्रुप खडा गर्ने भन्ने कुरा होइन, यो किन आयो। त्यस कारणले अलिकति मैले यो कुराहरू भन्न चाहेको तपाईँलाई। अघि मैले पवित्रताको बारेमा अलिकति भनेको थिएँ। यो हिब्रु 12:14-15 तपाईँलाई म पढ्न चाहन्छु, मैले योभन्दा पहिला पनि पढेको छु। अनि यो अघि सुरुमा मैले भनेको छु नि, हामी प्रार्थना गर्छौँ, बाइबल अध्ययन गर्छौँ, अथवा दिनदिनै मण्डलीमा जाँदा भन्दा अघि पछि अरू मान्छेसँग कुराकानी गर्छौँ। हाम्रो अङ्ग्रेजीमा त्यसलाई एटिच्युड भन्छ। हरेक परिस्थितिमा हाम्रो सोच, हाम्रो एटिच्युड, हाम्रो विचार कस्तो छ, होइन, मान्छेको एटिच्युड अनुसार मान्छे अलिकति नम्र अथवा अलिकति अनुग्रही, प्रेमी, दयालु, अथवा अलिकति अप्ठ्यारो खालको, मिल्न नसक्ने। खास तपाईँलाई मैले भने आजकलको समाज भनेकै अलिकति मिल्न नसक्ने, अप्ठ्यारो खालको, जे कुराको पनि विरोध गर्ने, जे कुरा त्यस्तो खालको भेटिन्छ, जे कुरा पनि समस्या निकाल्न खोज्ने, सबैजना बाठो हुन खोज्ने, त्यस्तो कुरा भेटिन्छ। तर यो एटिच्युड सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। त्यस कारण तपाईँलाई अलिकति, त्यही कारणले पहिलो कुरा चाहिँ यो परमेश्वरको बारेमा सोध्नु जरुरी छ। जहिले पनि तपाईँ प्रार्थना गर्दाखेरि पनि होइन, दिनभरि तपाईँ जब उठेर बिहान दिन सुरु गर्नुहुन्छ, सबभन्दा राम्रो कुरा त्यो दिनभरिको लागि परमेश्वरको आत्माद्वारा अगुवाई पाउनलाई, हरेक मान्छेसँग जे बोलिन्छ त्यो सही कुरा बोल्नलाई तपाईँले प्रार्थना गर्नुपर्ने हुन्छ। तपाईँले आफैलाई परमेश्वरमा समर्पित गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि तपाईँलाई एक दुईवटा कुरा म भन्छु। हामी कतिचोटि हामीलाई दुःख दिया मान्छेहरूलाई क्षमा दिन सकिरह हुँदैन। हामीले मान्छेहरूलाई धेरै ठुलो सहयोग गरेको होला, त्यो मान्छेले कहिल्यै धन्यवादी भएन, अनि हामी जहिले पनि त्यसको बारेमा पनि अलिकति मन पर्दैन। गर्न त हामीले सहयोग गरेको होइन, त्यो मान्छेले देख्दैन, त्यसपछि हामीलाई अङ्ग्रेजी शब्दमा फ्रस्ट्रेसन भन्छ, हामीलाई अलिकति त्यसपछि बेखुसी लाग्छ, किन त्यत्रो गरेर पनि अलिकति धन्यवादी हुँदैन मान्छे, त्यो त थाहै छ, अझ विरोधी गर्छ। तर तपाईँ र म जो ख्रिस्टको सेवा गर्ने व्यक्तिहरूमा चाहिँ ती कुराहरू पनि हामीमा रहनु हुँदैन। मान्छेले हामीलाई जेसुकै भनोस्, हामीले मान्छेहरूलाई क्षमा दिनु सक्नुपर्छ। हामीले उनीहरूलाई, उनीहरूको गलत कुराहरूलाई सम्झिराख्नु हुँदैन। आफूले त्यति ठुलो भलाइ गरे पनि परमेश्वरको हातमा छोडिदिनुपर्छ, त्यसलाई जोडाइराख्नु जरुरी छैन। तर हामीले जहिले पनि के छ भने, कुनै मान्छेसँग हाम्रो चित्त दुखाइ छ, कुनै मान्छेसँग हाम्रो मन राम्रोसँग मिल्या छैन, दुईवटा कुरा हुन्छ कि चाहिँ। तर पहिलो कुरा जहिले पनि बाइबलमा त्यसको बारेमा के भनेको छ, त्यसको बारेमा प्रेममा सत्य बोल्ने अनि उसँग सकेसम्म मिलापमा आउने भन्ने कुरा छ। त्यस कारण हामीले केही त्यस्तो खालको कुरा छ भने त्यो मान्छेसँग बसेर सल्लाह गरेर त्यो कुराकानी गरेर त्यो मिलाप ल्याउनु पर्छ। ऊ मिल्नै चाहेन भने परमेश्वरको हातमा छोडेर उसलाई क्षमा दिनुपर्छ। तर त्यो तितोपना र उसँगको त्यो सम्बन्धको कुराले चाहिँ तपाईँ र मेरो आत्मिकी जीवनमा चाहिँ अशान्ति परमेश्वरको अगाडि नेगेटिभ नबनाओस् होइन। अनि जहिले पनि खालि उसको बारेमा खराबी कुरा, उसले गरेका गलत कुराहरूलाई दोहोऱ्याइराख्यो भने हामी पनि त सही भएन नि। सो यो कुरो म घरिघरि मानिसहरूको जीवनमा देख्छु, उनीहरूले छोड्न सकेका छैन। त्यो गर्ने मान्छे त गर्यो, गयो, गरिरहेछ। तर तपाईँ र मलाई किन त्यो चाहियो? त्यो परमेश्वरको हातमा थाहा छ तपाईँलाई। कसैले तपाईँ र मलाई दुःख दिन्छ, एकदमै सखा पार्न खोज्छ, तपाईँ र मेरो सुरक्षा त परमेश्वरबाट हुन्छ नि। तपाईँले लड्नु पर्दैन, प्रार्थना गर्नुहोस्, परमेश्वरको हातमा छोडिदिनुहोस्, तर त्यस्तो मान्छेलाई पनि आशिषै माग्नुहोस्। यहाँ यो परमेश्वरको बारेमा यहाँ अलिकति कुरा, यहाँ यो हिब्रू 12 हामी पढ्छौँ, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। अब यहाँ सबै मानिस भने त जसरी छिमेकीलाई प्रेम गर भन्ने बाइबलमा एउटा आज्ञा छ नि, दोस्रो आज्ञा येशूको, पहिलो चाहिँ परमेश्वरलाई सबै हृदयले, दोस्रो चाहिँ छिमेकीलाई आफूलाई जस्तै। हामीले बुझ्नु के पर्छ थाहा छ, त्यो छिमेकीभित्र चाहिँ शत्रु पनि आइहाल्छ, तपाईँहरू मेरो खोइरो खन्ने पनि आउँछ, कोही पनि बाहिर छैन, त्यो छिमेकीमै पर्यो सबै। जोसँग हाम्रो सम्पर्क भएको थियो अथवा हुन्छ सबै छिमेकी हो। हामीले प्रेम नगर्ने त कुनै छैन, किनभने मत्ती 5 चाहिँ येशू प्रभुले शत्रुलाई पनि प्रेम गर भन्ने आज्ञा पनि त दिइसक्नु भएको छ। त्यस कारणले छिमेकी नै हो शत्रु पनि। त्यसैले यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। अनि कहिलेकाहीँ तपाईँ र मलाई कस्तो लाग्छ भने हामीले त विरोध गर्नै पर्छ, हामीले उसको बारेमा भन्नै पर्छ भन्ने लाग्छ, तर जरुरी छैन। तपाईँ र म परमेश्वरमा पक्का भरोसा गर्ने मान्छे हो भने त्यो कुरा बिर्सिनुपर्छ, त्यसलाई छोड्नुपर्छ। तर अझै कोही मान्छे कसैलाई के भन्छ माइनस गर्ने, कसैलाई निकाल्ने, कसैलाई दुःख दिने, कसैलाई अभाव बनाउने, उसको काम बिगारिदिने कुरामा लाग्छ भने त्यो शैतानको हतियार हो। यो कुरामा तपाईँ र म क्लियर भएन भने तपाईँलाई परमेश्वरले प्रयोग गरे होइन कि शैतानले गरे हुन्छ, नाम परमेश्वरको लिनुहोस् न, त्यस्तो बाइबलमा कहिले छ। क्लियर हुनुपर्छ हामीले जहिले पनि। परमेश्वरको मान्छे केवल पवित्र आत्माको स्वभाव देखाउँछ, येशूको स्वभाव, जसले चाहिँ खराबीलाई पनि केही गर्नु भएन, परमेश्वरले हिसाब लिनुहुन्छ। त्यस कारण यहाँनिर सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। तपाईँले यो शान्तिको कुरा गर्छ भने अर्को ठाउँमा बाइबलमा आफूले गरेर हुन्छ भने मिलापको लागि प्रयास गर, जहाँ पनि त्यस्तो लेखेको छ। अनि त्यहाँनिर अर्को कुरा के छ, यहाँनिर पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर्ने, यहाँ पवित्र हुने, शान्तिमा बस्ने, यो दुईटा शब्दलाई मात्रै तपाईँले के आशय हो यसको मतलब हो भनेर विचार गर्नुभयो भने, शान्तिमा बस्ने भनेको अशान्तिका कुराहरू छोडिदिनु पर्छ। तपाईँलाई शत्रु नै छ भने नि त्यसको बारेमा तपाईँले कहिले पनि प्रतिवाद गर्नु हुँदैन। पवित्र बस्ने भनेको त परमेश्वरको निम्ति मात्र सोच्ने, पवित्र भनेकै परमेश्वरको निम्ति छुट्याइएको, त्यो प्रयत्न हामीले गर्नुपर्छ, त्यो विश्वास हामीले गर्नुपर्छ, त्यो कदम हामीले चाल्नुपर्छ, यो महत्त्वपूर्ण कुरा हो। अनि उसले पत्रुसले भन्छ नि, परमेश्वर पवित्र हुनु, त्यस कारण तिमीहरूले आफैलाई पवित्र बनाओ। सो यो पवित्रताको बारेमा तपाईँ र मैले बुझ्नु जरुरी छ, किनभने यो वचनले प्रष्ट भनिराखेको कुरा हो। अनि कुनै पनि कुरा हामीमा पवित्रताभन्दा बाहिरको भइराखेको छ भने हामी पवित्रता भएनौँ, अनि पवित्रताको भएनौँ भने यहाँ तपाईँले अर्को शब्दमा हेर्नुहोस् त, 14 पदमा अरू के छ, पवित्रता बिना कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। तपाईँ र मेरो व्यवहार सबै कुरा ठिक होला, हामी प्रचार पनि गर्छौँ, दुनियाँभरको काम गर्छौँ, तर एटिच्युड, हृदयको सोच पवित्र छैन, कसैको बारेमा अत्याचार गर्छौँ, कसैको बारेमा पनपक्षे गर्छौँ, कुनै ठाउँमा पाप गर्छौँ, कुनै ठाउँमा घमण्ड गर्छौँ, कुनै ठाउँमा लोभ गर्छौँ, कुनै ठाउँमा झुट्टा बोल्छौँ। प्रियहरू, पवित्रता बिना कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। हामी त खालि नाम मात्रको क्रिस्चियन हुन्छौँ, जो सर्कस चलाउने मान्छे जस्तो। सर्कसको मान्छेले के गर्छ, सबै कुरा प्र्याक्टिस गरेर गरिरहेको हुन्छ, त्यहाँ अर्को नयाँ शक्ति त छैन नि। तर क्रिस्चियनहरूमा त आत्माको आत्मिकी परमेश्वरीय शक्ति हुन्छ नि त, त्यो शक्ति छैन भने त्यहाँ परमेश्वरको अनन्तको काम हुँदैन। त्यस कारण पवित्रता बिना त उसले परमेश्वरसँग सम्बन्ध गर्न सक्दैन। अनि ध्यान दियो कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। तपाईँ र मेरो सेवामा हरेक मान्छेलाई निष्पक्षता साथ परमेश्वरको अनुग्रह प्राप्त गर्ने, हरेक मान्छे, तपाईँलाई मलाई मन नपरेका मान्छे, तपाईँ र म भन्दा अझै अगाडि बढिराखेका मान्छे होला, ऊ चाहिँ अझ ठुलो सिपालु होला, तर उनीहरूलाई परमेश्वरको अनुग्रह आउने क्रममा हामी बाधा बन्नु हुँदैन, ताकि तितोपनको ज्वरो उम्रेर आइकन त्यसले फुट्न ल्याओस्। तितोपनको कुरा फेरि यहाँ आयो, शान्ति, मिला, पवित्रता, यो तितोपन किन आयो? त्यस कारण तपाईँलाई म भन्छु, मान्छेहरू भित्रभित्रै शैतानको काम गरिराखेको हुन्छन्। जाँच्नुपर्छ तपाईँले गरेका हरेक कुराहरू के पवित्रतामा र परमेश्वरको महिमाको लागि छ। जो मान्छेको छैन प्रियहरू, न्यायको दिनमा उभिनुपर्छ, बाइबलमा क्लियर छ। त्यस कारणले हामीले सेवा गर्नुभन्दा पहिला यो थाहा पाउनुपर्छ। हामीले जागृति झुन्न खडा त गर्छौँ, तर हामीमा त्यो क्वान्टिटी छैन, हामीमा त्यो क्वालिटी छैन, हामीमा त्यो जीवन छैन, हामीमा त्यो आत्माको अगुवाई छैन प्रियहरू। हामी शारीरिक रूपले कुदिराखेका छौँ, हामी कसको भावना र कसको कुराद्वारा बहकिराखेका छौँ, कसको विरुद्धमा लागेका छौँ प्रियहरू। परमेश्वरमा भरोसा गरेका छैनौँ, परमेश्वरको महिमा खोजेका छैनौँ, परमेश्वरमा अरू मान्छेहरूलाई उत्साह दिएर उहाँको राज्यमा अझ राम्रो बनाउने प्रयास भन्दाखेरि तपाईँ र म अर्कै कुराले चल्छौँ। तितोपनाको जरा हामीमा उम्रिराखेको छ भने त्यसले फुट नल्याओस्, त्यसले फुट ल्याउनु हुँदैन। अनि त्यसले फुट ल्याएर धेरैजनामा अशुद्ध पार्छ। तपाईँलाई थाहा छ यो बेमिला बेमेल र फुट र विरोधले धेरैलाई अशुद्ध पार्छ, ती मान्छेहरू जसले त्यसको पछि लागेर कुरा सुन्छन्, अनि भित्रभित्रै एउटाको पक्ष र अर्कोको पनि पक्ष गर्छन्। प्रियहरू, यो मैले छर्लङ्ग देखिराखेको छु। कसले गरेको छैन, परमेश्वर साक्षी हुनुहुन्छ। हरेक व्यक्तिले आफूलाई नाप्नुपर्छ। त्यस कारणले तपाईँलाई मैले अर्को पद पढ्न चाहन्छु, यहाँनिर पुरानो नियमको कुरा गर्दाखेरि परमेश्वरको बारेमा। अहिले भर्खर हामीले हिब्रूमा जुन पढ्दै थियौँ परमेश्वरको बारेमा, यहाँ पुरानो व्यवस्थामा के लेख्छ, 10:16-17-18-19 तपाईँलाई म पढ्छु। 10:16-17 के छ, यसकारण अब आफ्ना हृदयको खतना गर। तपाईँलाई थाहा छ यो हृदयको खतना गर्ने कुरा के हो। पहिला अब्राहमको पालामा परमेश्वरले आज्ञा गर्नुभयो खतना गर्ने कुरा, होइन? अब्राहमको पालामा हो नि, होइन? त्यो भनेको चाहिँ परमेश्वरको भनेर छुट्याउने काम थियो भनेदेखि यहाँ हृदयको खतना भनेको चाहिँ हृदयद्वारा परमेश्वरमा आफ्नो हृदय परमेश्वरलाई समर्पण गर्ने। जब परमेश्वरलाई हृदयको खतना गरिन्छ, उसको एउटै इच्छा हुन्छ, परमेश्वर एक नम्बर। त्यहाँ कुनै पनि कुरा लिँदैन, त्यहाँ आफ्नो स्वार्थ घमण्ड लोभ जाउँदैन, त्यहाँ केवल परमेश्वरको इच्छा खोज्छ। र अबदेखि उसो हट्टी नहो, अटेरी नहुने, किनकि परम प्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परम प्रभु, महान परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न। यो सबभन्दा महत्त्वपूर्ण पोइन्ट यहाँ भयो। उहाँलाई जुन दुधको दुध, पानीको पानी, उहाँको सत्य परमेश्वरको सबभन्दा पहिला कुरा हो। तपाईँ र मैले मान्छेको पक्षपात गर्छौँ, मान्छेसँग तितोपना गर्छौँ, मान्छेलाई कसैलाई बदनाम, कसैलाई सपोर्ट गर्न खोज्छौँ, आफैलाई कसरी अगाडि बढाउँछौँ, संसारिक र सैतानिक तरिका हो। तर तपाईँ र मैले थाहा पाएको छैन, हामी अगुवा पास्टर क्रिस्चियन भनेका छौँ, अगुवा भएर मिनिस्ट्री गरेका भनेका छौँ, तर तपाईँ र म सैतानको हतियार बनिराखेका छौँ। परमेश्वरमा पक्षपात हुँदैन, परमेश्वर निष्पक्ष हुनुहुन्छ। त्यहाँ आफ्नो परिवारको अहिलेको हाम्रो राजनीति कुरा फेरि गर्दाखेरि विभिन्न पार्टीहरूले आफ्नो समानुपातिमा के छ, आफ्ना श्रीमती, आफ्ना बहिनी, आफ्ना भान्जा, आफ्ना यी सबै कुराहरू ल्याएको छ नि, होइन? अनि कोही कोही त भान्जा पनि एकदम राम्रा हुन्छन्, होइन? त्यो पनि ठिकै छ, तर यहाँनिर पक्षपातको कुरा गर्दा क्रिस्चियनहरू पनि यस्तो, तपाईँ र मैले विचार गर्नु पर्यो। र उहाँले कहिल्यै घुस लिनुहुन्न, उहाँमा घुसको कुरा हुन सक्दैन, झुट कुरा हुन सक्दैन। यो कुरा हामीले थाहा पाउनु पर्छ। उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ। किन हामी अनाथ र विधवाहरूको सेवा गर्छौँ? परमेश्वरले समर्थन गर्नुहुन्छ। अनाथ भन्ने बित्तिकै त्यो आवश्यकतामा परेको, दुःखमा परेको, त्यो कसैले सुरक्षा गरिदिने व्यक्ति नभएको, विधवा पनि त्यही हो। तर तपाईँ र मैले त्यसको सेवा निस्वार्थ गर्नुपर्छ। उनीहरूलाई हामीले गरेको कुरा एकदमै निश्चल हुनुपर्छ, पवित्रतामा हुनुपर्छ, सत्यतामा हुनुपर्छ, समर्पणतामा हुनुपर्छ, पुरा प्रेमले हुनुपर्छ। प्रियहरू, त्यसो गर्दाखेरि चाहिँ तपाईँ र मैले साँच्ची नै परमेश्वरको सेवा गर्छौँ। प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ। प्रवासी भनेको चाहिँ तपाईँले यो हिब्रूमा गएर हेर्नुभयो भने यो अतिथि सत्कार भन्ने शब्द तपाईँले पाउनुहुन्छ हिब्रूमा। यहाँनिर के हिब्रू यो होइन, हिब्रू हेब्रु 13 को सायद एकदेखि चारसम्म हुन्छ होला, एकदेखि चारसम्म भातृप्रेम बनिरहोस्, परदेशीहरूको अतिथि सत्कार गर नबिर्स, गर्न नबिर्स। यो अतिथि सत्कार भनेकै स्ट्रेन्जरलाई सेवा गर्ने आज्ञा थियो अरे, उहिले नचिनिया मान्छेलाई पनि सेवा पुर्याउने, केही फाइदाको लागि होइन नि त, किनकि यसरी नै कसै कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्, आफै पनि तिनीहरूसँग कैदमा परे झैँ झ्यालखानामा हुनेहरूको ख्याल गर, आफैले दुःख भोग भोग गरे झैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ, किनकि तिमीहरू आफै पनि शरीरमा छौ। अनि यहाँनिर यो आज्ञा दिएको छ, त्यसकारणले परमेश्वरको कुरा गर्दै गर्दाखेरि हामी कहाँ पढ्दै थियौँ, यहाँ पढ्दै थियौँ होइन, त्यस कारणले यहाँनिर किनकि परमप्रभु तिमीहरूको परमेश्वर नै ईश्वर हुनुहुन्छ, उहाँले कसैको पक्षपात गर्नुहुन्न, उहाँले कसैसँग घुस लिनुहुन्न, यहाँनिर उहाँले अनाथ र विधवालाई समर्थन गर्नुहुन्छ, प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ। प्रवासी भनेको चाहिँ नचिनिएका, स्ट्रेन्जर भन्छ यो खासमा, यो प्रवासी भन्ने शब्द चाहिँ खासमा स्ट्रेन्जर, नचिनेका परदेशी, उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। यसै कारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। या प्रवासीलाई प्रेम गर्ने कुराले दिएको कन्सेप्ट के हो भनेदेखि, हामीले कसैको पक्षपात गर्नुहुन्न, यहाँ परमेश्वरको कुरा गर्दा पक्षपात रहित नै सबभन्दा बेस्ट छ। तर तपाईँलाई म भन्छु, मैले यस्तो खालको व्यवहार गर्दा मेरो आफ्नो परिवारका मान्छेहरू दाजुभाइहरू चिडिएका छन्। तपाईँलाई म सिधै भन्छु, त्यो फलानु मान्छेलाई जे गरेको दाइले मलाई पनि त यस्तै गरे त हो नि, मैले सुनेको छु मान्छेले बोल्यो, तर थाहा छ तपाईँ र मलाई परमेश्वरले दिएको नयाँ हृदयले आफ्नो दाजुभाइ र अर्को व्यक्तिलाई एउटै बनाउँछ, बुझ्नुहुन्छ, त्यो त विश्वासको प्रयास हो। कहिले पनि मेरो दाइले चाहिँ मलाई चाहिँ बढी गर्नुपर्छ भन्नुभन्दा, मेरो भाइले चाहिँ मलाई बढी गर्नुपर्छ भन्नुभन्दा, हामी सबैले एउटै परमेश्वरमा बराबरी खोज्नुपर्छ। तपाईँ र मैले क्रिस्चियन भएर जिउने, पवित्रताको बाटोमा हिँड्ने कुरा यो हो। त्यसैले जब तपाईँ ख्रिस्टमा हुनुहुन्छ नि, तपाईँ नयाँ जन्म, नयाँ स्वभाव, नयाँ चरित्र, येशुको चरित्र, येशुको विचार, अनि त्यही हो। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो गएको छ, अब सबै नयाँ भएको छ। अनि व्यवस्था 10:20 के छ, परमप्रभु आफ्नो परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्री राख, उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। त्यसैले परमेश्वर भन्दा अर्को कुरा चाहिँ हाम्रो जीवनमा हुनु हुँदैन भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। परमेश्वर भन्दा अर्को कुरा हामीमा हुनु हुँदैन, त्यही कुरो हामीले यहाँ हेरिराखेका छौँ। अनि तपाईँलाई मैले यही कुरो यहाँ पढ्दै, सबै मानिसहरूसँग मिलापमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। ध्यान दियो कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तितोपनको ज्वरो उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। तितोपनाले चाहिँ अशुद्ध पार्ने रहेछ भन्ने कुरो यहाँ देख्दछौँ। त्यस कारणले हामी क्रिस्चियन जीवनमा प्रियहरू हो, वचन सिक्ने, अगुवापनको तालिम लिने, अथवा अगुवाको आफ्नो वरदानहरू जानेर सेवामा बढ्ने, यो एउटा पक्षमा छ। तर पक्का ख्रिस्टको नभइकन, हाम्रो हृदयमा ख्रिस्टको कुरालाई पहिलो कुरा नभनिकन हामीले यो सबै गर्न सक्दैनौँ। हामीमा परमेश्वरको स्वभाव हुनुपर्छ, परमेश्वरको स्वभाव। त्यस कारणले आज तपाईँलाई मैले यो जागृति झुन्न खडा गर्ने सम्बन्धी कुरा गर्दै गर्दाखेरि यो एउटा ब्याकग्राउन्ड, एउटा पृष्ठभूमि। त्यसैले यो हामी नयाँ पार्टी खोल्ने जस्तो होइन, अहिले भर्खरै स्वतन्त्र, राष्ट्रिय स्वतन्त्र पार्टी खोले जस्तो हामी होइन। हामी त परमेश्वरबाट नयाँ जन्म पाउने, हामी बदलने, हामीमा ख्रिस्टको कुरा बदलनु पर्यो, हामी येशुको चरित्र बन्नु पर्यो, हामीमा येशुको चरित्र बन्नु पर्यो भित्रदेखि, किनभने पवित्र आत्मा हामीमा बस्नुहुन्छ, पवित्र आत्माको फल हामीमा फल्न थाल्छ। प्रियहरू, पवित्र आत्माको फल येशुको चरित्र हो। गलाती 5:22 जुन फलहरू छन् त्यसो हो भने हामीले क्षमा दिने पर्नेहरूलाई क्षमा दिइसकेका हुन्छौँ, अब त्यही कुरो दोहोऱ्याइराख्दैनौँ, त्यही कुरामा फेरि जानु पर्दैन, क्षमा दियो। बाइबलमा कोहीसँग समस्या छ, मिलाप गर्ने एउटा तरिका छ। कोहीसँग समस्या भयो भने त्यसै छोपछाप गरेर आफ्नो बाटो हिँड्ने होइन, हामीले मिलाप गर्नुपर्छ। तर कोही मिलाप गर्न चाहँदैन, तपाईँको हातमा छैन, अब के गर्ने? तपाईँले परमेश्वरको हातमा छोडिदिने, तर तपाईँ आफ्नो बाटो परमेश्वरसँग पवित्रतामा हिँड्नुपर्छ। त्यो जो मान्छेसँग तपाईँले मिलाप गर्न सक्नु भएन, उसले चाहेन, तपाईँको कारणले होइन, उसको कारणले भएन, तपाईँले त्यसलाई छोडिदिनु पर्यो, क्षमा दिनु पर्यो, उसको बारेमा गलत कुरा गर्न छोड्नु पर्यो, उसको बारेमा सब कुरा परमेश्वरको हातमा राख्नु पर्यो, प्रार्थना गर्नु पर्यो। तर हामीमा यो खालको कुरा हुनु चाहिँ, यो भनेको चाहिँ तितो र न मुटापको र यो घमण्डको र ईर्ष्याको यो कुरा, चित्त दुखाइको यो कुरा, यो शैतानको काम हो। पवित्र आत्माको अगुवाईमा हिँड्ने व्यक्तिमा यस्तो हुन सक्दैन, यो हुनु पर्दैन। त्यसकारणले यो कुरा म तपाईँसँग प्रष्ट पार्न चाहन्थे। त्यसैले अब अलिकति तपाईँलाई म एउटा अर्को कुरा म भन्न चाहन्छु। त्यसपछि यो ग्रुपको बारेमा जुन कुरा गरेँ, दुई किसिमको ग्रुप, दुईवटा खालको, एउटा चाहिँ सिकर्स अथवा सुसमाचारिए बाइबल अध्ययन, त्यो पनि झुन्ड, त्यसमा पनि अगुवाले एकदमै महत्त्वपूर्ण भूमिका खेल्नु पर्यो। अर्को चाहिँ मान्छेलाई पवित्रतामा बढाउने, जागृतिमा बढाउने त्यो खालको बाइबल अध्ययन, जुन हामीले अहिले सिक्नुपर्ने चाहिँ त्यो। अनि हरेक व्यक्ति यो झुन्डद्वारा हामीले सिक्नुपर्ने ब्यालेन्स कुरा, तपाईँलाई मैले अस्ति भनिसकेको छु पाँचवटा आधारभूत कुरा, अनि त्यो पाँचवटा आधारभूत कुरा चेलापनमा के भन्दाखेरि हामीले हेरेका थियौँ, सन्तुलित जीवन, जो एक्सर्साइज र खाना, हाम्रो शारीरिक रूपमा सन्तुलित भनेको के, चाहिने न्युट्रिसियस खानाहरू, होइन भात मात्रै खायो भने प्रोटिन भिटामिनहरू हुँदैन, साग मात्रै खायो भने कार्बोहाइड्रेट हुँदैन, सबै कुरा मिलाउनु पर्यो, फलाम पनि चाहियो, भिटामिन ए पनि चाहियो, होइन पहेँलो रङ्गीत कुराहरू खाँदाखेरि भिटामिन ए प्राप्त हुन्छ, बुझ्नुहुन्छ, भिटामिन डी, यो सबै कुरा चाहिन्छ नि, सन्तुलित। परमेश्वरको वचन, दोस्रो कुरो चाहिँ नलेज, परमेश्वरको ज्ञान, होइन बाइबल अध्ययन गर्ने, परमेश्वरको वचनको ज्ञान, चेलापन के हो, क्रिस्चियन के हो, क्रिस्चियन जीवन कसरी जिउने, समस्या पर्दा कसरी डिल गर्ने, मानिसहरूलाई ख्रिस्टमा कसरी ल्याउने, कुन चाहिँ कुरो चाहिँ परमेश्वरको राज्यमा महत्त्वपूर्ण छ, यी सबै कुराहरूको बारेमा ज्ञान, बाइबलीय शिक्षा यसमा के छ, परमेश्वरसँग सङ्गति भएको व्यक्ति, परमेश्वर सँगसँगै हिँडेको व्यक्ति, नयाँ जीवन पाएको व्यक्तिको जीवन कस्तो हुन्छ, उसमा परमेश्वरको, येशु प्रभुको चरित्र कसरी विकास हुन्छ, यो कुरोको बारेमा शिक्षा, अनि त्यसलाई एक्सर्साइज गर्ने, अभ्यास गर्ने कुरा, आज्ञा पालन, त्यसपछि एकअर्कामा जवाबदेही, त्यसलाई भन्छ एकाउन्टेबिलिटी, अनि एकअर्कालाई प्रोत्साहन दिने। सो ब्यालेन्स, नलेज, प्र्याक्टिस, इन्करेजमेन्ट ओर एकाउन्टेबिलिटी, यो पाँचवटा कुरा एकदमै महत्त्वपूर्ण, हामीले सहीले पनि ध्यान दिनुपर्छ यो कुराहरूमा, होइन। तर तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु त्योभन्दा अगाडि, अनि यो तिमोथीलाई पावलले भनेको कुरा, अनि जुन कुरा हामी गर्न लागिरहेका छौँ, यो अरूलाई सिकाउने, पहिला कुरा आफू एजुकेटेड बन्ने भने बुझ्नुहुन्छ, आफैलाई शिक्षित बनाउने भनेको बिब्लिकल ब्याकग्राउन्ड, बेसिक आधारभूत महत्त्वपूर्ण बाइबलमा विश्वास सम्बन्धी, क्रिस्चियन सम्बन्धी, नयाँ जन्म सम्बन्धी, परमेश्वर सम्बन्धी, उद्धार सम्बन्धी, पाप सम्बन्धी के शिक्षा छ, यो सबै कुरा राम्रोसँग प्रष्ट जान्ने कुरा हो, हामी हरेकलाई त्यसको ज्ञान हुनुपर्छ, उद्धार पाएको मान्छे कस्तो हुन्छ अथवा कसरी पाइन्छ उद्धार, यो बारेमा क्लियर हुनुपर्छ, परमेश्वरले कसरी हाम्रो लागि उद्धारको बाटो बनाउनु भयो। अब यहाँ तिमोथीलाई यही कुरा हामी गर्न खोजिरहेछौँ, धेरैजना साक्षीहरूको उपस्थितिमा तिमीले मबाट के कुरा सुनेका छौ ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। अब यहाँनिर पावलले तिमोथीलाई के भन्छन्, पावलबाट तिमोथीले सुनेको अथवा सिकेको, होइन त्यो कुरा चाहिँ कस्तो अवस्थामा सिकेको थियो भने, धेरैजना त्यहाँ उपस्थित साक्षी थिए, धेरैले देखिरहेको थिए त्यो कुरा, उसले सुनिरहँदाखेरि त्यही कुराहरू जुन चाहिँ परमेश्वरको वचनको अहिले भर्खरै भनेको जुन चाहिँ पावलले यतिका पत्रहरूमा तिमोथीको पहिलो तिमोथी दोस्रो तिमोथीमा अन्य पत्रहरूमा जुन कुराहरू लेखेका छन् होइन महत्त्वपूर्ण कुराहरू त्यही कुराहरू नि ती अरूहरूलाई पनि सिकाउन सक्ने। अब यहाँनिर उसले यो तिमोथीले चाहिँ सुम्पिने काम गर्नु पर्यो मानिसहरूलाई सुम्पिने, त्यो कस्तो मान्छे भने अरूलाई सिकाउन सक्ने र विश्वासयोग्य, अरूलाई सिकाउन सक्ने र विश्वासयोग्य। अब तपाईँ र म पनि अरूलाई सिकाउन सक्ने र विश्वासयोग्य मान्छे हुनुपर्छ तपाईँ र म। अनि हामीले जोसँग काम गर्छौँ त्यो मान्छेलाई हामीले सिकेको कुरा सुम्पिन्छौँ त्यो पनि सिकाउन सक्ने र विश्वासयोग्य हुनुपर्छ। यो चेलापनको महत्त्वपूर्ण कुरा हो। विश्वासयोग्य मान्छे को हो त्यसको बारेमा एक दुईवटा पोइन्ट तपाईँलाई म हेर्न सक्छु। विश्वासयोग्य परमेश्वरको परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति चाहिँ कस्तो हुनुपर्छ भन्दा विश्वासयोग्य, येशूलाई प्रभुको रूपमा मान्ने। त्यहाँ धेरै अर्को पोइन्टहरू पनि छ तपाईँलाई आज मैले भने छैन तर यो केही पोइन्टहरू तपाईँलाई म भन्न चाहन्छु। विश्वासयोग्य मान्छेको सिद्धान्त के हो? परमेश्वरले प्रयोग गर्न सक्नुहुने व्यक्ति कस्तो हुनुपर्छ? पहिलो कुरो, परमेश्वरको उद्देश्यलाई अङ्गीकार गर्छ त्यो मान्छेले, होइन? त्यो विश्वासयोग्य मान्छे भनेको चाहिँ अरूलाई सिकाउन सक्ने विश्वासयोग्य मान्छे, फेथफुल म्यान भन्छ। तपाईँहरू म विश्वासयोग्य मान्छे हो कि होइन भनेर आफैलाई जान्ने कुरा पनि छ। त्यसलाई पहिलो कुरा के छ, यो पोइन्टलाई हामी पछि अलिक गहिरोमा अध्ययन गर्छौँ। तपाईँलाई खालि म आज यो सम्झाउन चाहन्छु, विश्वासयोग्य मान्छे एक नम्बरमा के हुन्छ, कस्तो हुनुपर्छ त विश्वासयोग्य मान्छे, त्यस्तोलाई परमेश्वरले प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरको उद्देश्यलाई अङ्गीकार गर्ने भनेको चाहिँ उसको उद्देश्य भनेको परमेश्वरको उद्देश्य भन्दाखेरि उसको इच्छा परमेश्वरको। मैले अस्ति नै एकचोटि कसलाई सिकाएको थिएँ, यो हाम्रो चर्च ग्रुपलाई, त्यो चाहिँ के सिकाएको थिएँ भने हामी परमेश्वरलाई चिन्ने, येशूलाई चिन्ने कुरा चाहिँ आफ्नो इच्छा तोडेर येशूको इच्छा लिनुपर्छ, परमेश्वरको इच्छा लिनु पर्यो, होइन? पहिलो नम्बरमा त्यो मान्छेले आफ्नो होइन, परमेश्वरको इच्छा भन्ने बित्तिकै उसले आफूलाई मन नपर्ने मनपर्ने सबै कुराको बारेमा जे सोध्छ नि परमेश्वरको तरिकाले सोध्छ, परमेश्वर येशूको मन जस्तो भन्छ नि, तिमीहरूको मन येशूको जस्तो होस् भनेर पावलले फिलिपियन्सहरूलाई 2:5 फिलिपी, त्यो मन भनेको चाहिँ विचार हो, सोच, तपाईँ र मेरो विचार होइन, माइन्ड। दोस्रो नम्बरमा परमेश्वरको इच्छा प्राप्त गर्न जस्तो सुकै मूल्य चुकाउनु पनि तयार भएको, परमेश्वरको योजना र इच्छाको लागि केही प्रभाव नराख्ने। हामी त आफ्नो केही नोक्सान नहुँदासम्म मात्रै गर्छौँ। धेरै मान्छेहरू आफूलाई फाइदा छैन भने अगाडि पनि बढ्दैन, मलाई थाहा छ, व्यक्तिगत फाइदा बाहेक कोही मान्छे अगाडि बढ्दैन। तर तपाईँलाई म भन्छु, मेरो जीवनमा हुन त म आफ्नै बारेमा कुरा गर्नु ठिक छैन, तर मैले सब कुरा छोडेर परमेश्वरको पछि लागेको थिएँ धेरै वर्षसम्म, अहिले पनि त्यही विचार गर्छु। त्यस कारण हामीले आफ्नो किन, तपाईँ र मेरो आवश्यकता परमेश्वरले पुरा गर्नुहुन्छ नि, एकचोटि पारख गरेर हेर त परमेश्वर कति भलो हुनुहुन्छ भनेर बाइबलमा छ नि, होइन? भजन सङ्ग्रहमा सायद। त्यसैले परमेश्वरको इच्छा प्राप्त गर्न जस्तो सुकै मूल्य चुकाउन तयार, त्यस्तो मान्छे चाहिँ विश्वासयोग्य व्यक्ति हो। अघि हान्यो त्यो मान्छे जसले अरूलाई सुनाउन सक्छ, त्यो विश्वासयोग्य व्यक्ति जसलाई हामीले सिकाउनु पर्ने, उसको दोस्रो कुरा चाहिँ यो। तेस्रो कुरा, परमेश्वरको वचनप्रति प्रेम हुन्छ त्यो मेन, परमेश्वरको वचन उसको लागि सबभन्दा ठुलो कुरा हुन्छ। जब तपाईँ र मैले परमेश्वरको वचनलाई प्रेम गर्छौँ, के गर्छौँ, अध्ययन गर्छौँ, कण्ठ गर्छौँ, लागू गर्छौँ, अरूलाई सुनाउँछौँ, त्यसमा पुरा भरोसा गर्छौँ, त्यो वचन नै हाम्रो सबभन्दा मुख्य कुरा हुन्छ। जब तपाईँ र म वचनलाई पालन गर्दैनौँ, परमेश्वरको वचनको प्रेम हुँदैन। झुटा बोल्ने मान्छेले परमेश्वरको वचन पालु गर्दैन, अर्का कुरा काट्ने मान्छेले परमेश्वरको वचन पालन गर्दैन। एक दासको हृदय हुन्छ उसमा चाहिँ, एउटा दासको, दास भनेको चाहिँ स्लेभ, हार्ट अफ अ सर्भेन्ट। येशू प्रभु चाहिँ सर्भेन्ट लिडरसिप भनेर हामीले सिक्थ्यौँ नि, मालिक हुनु खोज्ने होइन। धेरै जस्तो मान्छे चाहिँ मेरो अहोदा कहाँ छ भनेर त्यस्तो सोचिरहेको हुन्छ। नम्बर 5, शरीरमा कुनै भरोसा राख्दैन। तपाईँले यहाँ शरीर भन्ने कुरा थाहा छ, शरीर भनेको चाहिँ फ्लेस, शरीरमा भरोसा राख्दैन, आफैमा भरोसा राख्दैन, उसको त केवल परमेश्वरमा भरोसा हुन्छ। अनि एउटा अर्को छ नम्बरमा चाहिँ आफू खुसी गर्ने आत्मा उसमा हुँदैन, उसले जहिले पनि परमेश्वरलाई सोध्छ, प्रभुको वचन र प्रभुको आत्माले मलाई के भन्दै हुनुहुन्छ, मलाई यसो गर्दा तुरुन्तै फाइदा हुन्छ, त्यस कारण हतार गरेर गर्दैन, परमेश्वरलाई महिमा हुन्छ कि हुँदैन। आफू खुसी आत्मा गर्ने, आफू खुसी गर्ने आत्मा उसमा हुँदैन। अनि मानिसहरूप्रति प्रेम हुन्छ, मानिसहरूप्रति प्रेम हुन्छ, कुनै पनि मानिसहरूप्रति। जब हामी मानिसहरूलाई प्रेम गर्छौँ नि, मानिसहरूसँग झुट्टा बोल्दैन, उनीहरूलाई ठग्दैन, सकेसम्म उनीहरूको उद्धार गर्छौँ। जब कुनै मान्छेले अरूलाई प्रेम गर्छ नि, आफूले प्रेम गरेको व्यक्तिलाई उत्तम कुरा दिन खोज्छ। तर त्यस्तोको लागि के हाम्रो आफ्नो श्रीमती र छोरी मात्रै हो कि अरू पनि हो? यो कुरोमा सन्तुलित हुनुपर्छ। प्रियहरू, तपाईँ र ममा ख्रिस्टको हृदय छ भने हामी त्यस्तो हुन सक्छौँ। आफैलाई कटुतामा, तितोपनामा फस्न नदिने धेरै मान्छेहरू तितोपनामा। त्यही कारण म तपाईँलाई भन्छु, कतिचोटि हामीले कतिजना मान्छेहरूले दिएको दुःख, आफूले गरेको परिश्रमको सम्झना गरिराख्छौँ, तर त्यो पनि छोड्नुपर्छ, परमेश्वरको हातमा राख्नुपर्छ। किनभने यो संसार सबै कुरा होइन, तपाईँ र मैले सधैँ लिएर जाँदैन। अर्को कुरो, जब परमेश्वरले दिनुहुन्छ नि, एउटा हिन्दूमा भन्छ नि छप्पर फारेर दिन्छ भनेर, परमेश्वरले दिएको कुरा त कसरी रोक्न सक्दैन? उहाँमा त असम्भव कुरा सम्भव छ प्रियहरू हो। त्यस कारणले तपाईँ परमेश्वरमा भरोसा गर्ने व्यक्ति हुनुहुन्छ भने ती साना साना कुरामा किन अल्झिनुहुन्छ? त्यस कारणले कटुतामा, तितोपनामा आफै फस्ने, मान्छेप्रति तितो कुरा राखेर रा, उसको बारेमा जहिले पनि अरूसँग कुरा काट्ने, अरूलाई उसको बारेमा बदनाम गर्ने, त्यो त टोटली पाप हो। त्यो मान्छेले गरेकै होला गल्ती, त्यो मान्छे नराम्रो होला, तर तपाईँ र म जब त्यो मान्छेको बारेमा एउटा विषय बनाएर, उद्योग बनाएर हिँड्छौँ नि, हामी पनि शैतानलाई सेवा गर्छौँ। त्यो एकदम महत्त्वपूर्ण छ। अनि आफ्नो जीवनलाई अनुशासित गर्न सिकेको छ त्यो मान्छेले, त्यस्तो व्यक्ति चाहिँ विश्वासयोग्य व्यक्ति, फेथफुल, फेथफुल, विश्वासयोग्य। दोस्रो तिमोथी 2:2 त्यो विश्वासयोग्य व्यक्तिहरू चाहिँ यस्ता हुन्छन्, विश्वासयोग्य व्यक्तिहरू चाहिँ यस्ता हुन्छन्। तपाईँलाई यो हरेक पोइन्टको बारेमा अरू म बताउन चाहन्छु, तर आज तपाईँलाई मैले यो झुन्ड खडा गर्ने कुरामा एक दुईवटा कुरा म सुनाउन चाहन्छु, सर र छिटछिटो, तर अलिक टाइम गएर ठिकै छ, आजलाई यति नै राख्छु म। अर्को चोटि यो झुन्ड खडा गर्ने 2 म भनेको छु। सबभन्दा ठुलो कुरो चाहिँ यो झुन्ड खडा गर्दाखेरि, पहिला कुरा, तपाईँ र म सिरियसली प्रभुको नयाँ जीवनलाई पक्रेर त्यस अनुसार हिँड्न अगाडि बढ्छौँ, हरेक पलमा परमेश्वरको उपस्थिति थाहा गर्छौँ। त्यस्तो व्यक्ति पावलले जस्तै, पत्रुसले जस्तै, पत्रुसले भन्छ नि 1 पत्रुस 1:1 अवर्णनीय आनन्द भन्ने, होइन, अनस्पिकेबल जोय। अनि पावलले फिलिपी 4:4 भन्छ, प्रभुमा सधैँ आनन्द गर। जब तपाईँमा त्यस्तो खालको हृदय हुन्छ जो येशूको जस्तो छ, पुरा समर्पित, त्यागी, निस्वार्थ, परमेश्वरको इच्छा गर्ने, कसैले तपाईँलाई केही फरक पार्न सक्दैन, तपाईँको जीवन एकदम आनन्दले भरिन्छ। त्यस कारणले यो कुरोमा परमेश्वरले तपाईँ र मलाई आशिष दिनुहुन्छ। त्यसैले यो झुन्ड खडा गर्दाखेरि हामीले परमेश्वरमा प्रार्थना गरेर, उहाँमा भरोसा गरेर हामीले खडा गर्नुपर्छ। अनि यो झुन्ड खडा गर्ने सम्बन्धी कुरा अर्कोचोटि तपाईँलाई म स्टेप बाई स्टेप सिकाउन चाहन्छु। त्यसपछि हामी विशेष गरी 6-7 सेसन तपाईँलाई म सिकाउँछु, जुन चाहिँ तपाईँले झुन्ड खडा गर्दा कसरी मानिसहरूलाई ओरिएन्टेसन दिने, तपाईँले के गर्न लाग्नु भएको कुराहरू बुझाउने, अनि तपाईँको लक्ष्य भनेको चाहिँ 2 भने, एउटा सुसमाचारीय, अर्को चाहिँ आत्मिकी जागृति। आत्मिकी जागृति चाहिँ तपाईँ र म परिपक्व, एकदमै धेरै वर्षदेखि प्रचार पनि गर्ने सिपालु क्रिस्चियन, तपाईँ र मलाई आत्मिकी जागृति चाहिन्छ, चाहिँदैन, हामीलाई पनि चाहिन्छ, हामी हरेकलाई चाहिन्छ। किनभने येशु प्रभुसँग दिनदिनै प्रार्थना गर्ने कुरा जब छैन तपाईँहरू मेरो जीवनमा हामी भोक भोकै मर्छौँ अनि यो कुरोमा परिवर्तन हुनुपर्छ। त्यसैले तपाईँलाई म भन्छु हाम्रो वरिपरि भएका धेरै चर्च यहाँ क्यालिफोर्नियामा बस्यो भने त संसारको अरू मान्छेहरू र क्रिस्चियन मान्छेहरूमा के पनि फरक छैन, कहिलेकाहीँ सधैँ त होइन, अनि कहिलेकाहीँ हामी बानी पर्छ क्या जे गरे पनि हुने। त प्रियहरू हो येशु प्रभुले भनेको जस्तो परमेश्वरको इच्छा अनुसार जिउने व्यक्ति हामी हुनुपर्छ। पावलले भनेको जस्तो आफैलाई क्रुसमा टाँगेर ख्रिस्टमा जिउने, परमेश्वरको आत्माबाट परिवर्तन हुने, रूपान्तरण, ट्रान्सफर्म, हामीमा पवित्र आत्माको फलहरू फलाउने व्यक्ति हुने। यो कुरो सबभन्दा बढी जरुरी छ प्रियहरू। तपाईँ र मैले हामीलाई पैसा चाहिन्छ, विशेष गरी नेपालको परिप्रेक्ष्यमा हामी जिरोबाट सुरु गर्छौँ, हाम्रो बाबुआमा धनी हुँदैन, हामीलाई सबै कुराको खाँचो छ। तर प्रियहरू ख्रिस्टलाई विश्वास गरिसकेपछि अब त्यो कुरा पुरा हुन्छ त? मैले घरिघरि दोहोऱ्याउने गर्छु नि, बाउको जिउने पाउने आशाले ख्रिस्टमा विश्वास गर्न पर्खने व्यक्ति बाउभन्दा पहिला मर्या देखेको छु मैले। त्यस कारणले प्रियहरू हो, परमेश्वरको इच्छा भएमा आज प्रभुलाई पछ्याउनु पर्छ यो प्रकारले, अनि तपाईँहरू मेरो घटी कमी परमेश्वरले पुरा गर्नुहुन्छ। बाइबलका हरेक व्यक्तिहरू तपाईँले हेर्नुहोस् त, उनीहरू ख्रिस्टलाई सबै कुरा छोडेर पछ्याएका छन्। यहाँसम्म कि अब्राहमले आफ्नो सबै कुरा छोडेर परमेश्वरले बोलाउने बित्तिकै ऊ पछि लागेको छ, जबकि उनी यति धनी मान्छे थिए, होइन? अब्राहमको बारेमा हामीलाई थाहा छ। त्यस कारणले त्यही कुरा परमेश्वरको वचनमा छ, हामीले जागृति झुन्न र कसरी मण्डलीलाई जागृतिमा ल्याउने र चेलापनमा हरेक व्यक्तिलाई अगाडि बनाउने, मण्डलीका सबै व्यक्तिहरू कसरी एउटा येशूको शरीर जस्तै सक्रिय रूपमा सहभागी भएर काम गर्ने भने त हामी हाम्रो हरेक मण्डलीमा चाहिँ यो जागृति झुन्न हुनु पर्यो, पहिला सुरु गर्नु पर्यो, हामीले त्यसलाई सही प्रकारले सुरु गर्नु पर्यो। मैले अस्तिदेखि भनेको कुरा एउटा के छ, हामी सबै कुरा गर्छौँ तर त्यो अन्तिममा दुईटा चाहिँ क्लियर गर्दैनौँ, तर सबभन्दा अन्तिम त गर्दै गर्दैन। सयकडा 1% गर्छ होला, 99% गर्दैन। जबसम्म त्यो गर्दैन तबसम्म परमेश्वरको फल फलेको देख्न सक्दैन। त्यस कारण लेट्स स्टार्ट द्याट, लेट्स प्रे अबाउट द्याट। आज जागृति हुन्छ, तपाईँले कोरियाको बारेमा सुन्नुभएको छ, धेरै कोरियनहरू नेपालमा मिसिनरी छन्, कोरियाका मान्छेहरू यति जोसिला हुन्छन्, अहिले पनि त्यहाँका मण्डली मण्डली बिहान 4 बजे 5 बजे उठेर पहाडमा चढेर प्रार्थना गरेर आउँछ। अचम्मको त्यो जोस उनीहरूमा म देख्छु, कोरियनहरूमा। म अघि तपाईँलाई मैले पानी जहाजमा काम गरेको कुरा गरिरहेको थिएँ, मेरो साथी थियो एउटा पानी जहाजमा पढ्ने, उसको बाउ चाहिँ, बाउ के हजुर बाउ मैले बिर्सेँ अब, ले चाहिँ बाइबल 100 चोटि पढ्या अरे। तर त्यो बेलामा कोरियामा चाहिँ कम्युनिस्टहरूको र उनीहरूको लडाइँ थियो, पछि अमेरिका र रसिया मिलेर त्यो मिलायो होइन, अनि उत्तर र दक्षिण कोरिया त्यही कारणले भयो। अनि उसको बाउ के हजुरबा मैले बिर्सेँ, उसको हजुरबा होला लाई चाहिँ यो कम्युनिस्टहरूले समातेर सबै टुक्रा टुक्रा पारेर काटेको, ऊ त पक्का विश्वासी थियो तर विश्वासलाई छोडेन नि। अन्त कोरियाको स्टोरी त कति धेरै स्टोरी छ, एकजना मिसिनरीको आफ्नो छोरालाई कम्युनिस्टले मार्यो, पछि उसले त्यो कम्युनिस्टलाई झेलखानमा हालेन, क्षमा दियो, त त्यो कम्युनिस्ट पछि छोरा भएर विश्वास गरेर आफ्नो छोरा मार्ने मान्छेलाई क्षमा दिएर त्यो मान्छे पछि ख्रिस्टमा परिवर्तन भएर कस्तो खालको क्रिस्चियन। प्रियहरू त्यो हो आत्माको काम, तपाईँ र म विश्वास गर्छौँ। हामी त खालि हामीलाई मन नपराउने, हामीले सहयोग गरेको आफ्नै परिवारको पनि हुन्छ कहिलेकाहीँ, तर कहिल्यै मिल्न नसक्ने, शैतानको काम हो प्रियहरू। हामीमा तितोपनालाई बढ्न दिने काम शैतानको हो, एउटा त हाम्रो आफ्नै पाप स्वभाव हो। हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ, जो परमेश्वर हुनुहुन्छ उहाँले हाम्रो ढुङ्गाको हृदय निकालेर हामीलाई मासुको हृदय हालिदिनुहुन्छ, बाइबलमा त्यही छ, हामीलाई नयाँ बनाउनुहुन्छ, हामीलाई ख्रिस्टको चरित्रमा स्वभावमा बढाउनुहुन्छ। प्रियहरू आउनुहोस् प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ, हामीलाई यो चेलापन